विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि अरियालसँगै ओम प्रकाश पाण्डेको नमस्कार। भारसिंह एफएम 102.2 बझाङको सयपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। 7 नम्बर प्रदेशको आंशिक बजेट यसै हप्ता आउने। प्रदेश नम्बर 7 मा 6422 बाल बालिकाहरू विद्यालय बाहिर।
अछाम दरबार पुनर्निर्माणमा लापरवाही। कञ्चनपुरको दार्चुलामा केही परिवार विस्थापित।
प्रधानमन्त्री केपी ओली र माओवादी प्रचण्ड बीच भेटवार्ता। देश आर्थिक समृद्धि र विकासतर्फ केन्द्रित हुने सभामुख महराको भनाई।
अछामका 1,21,000 राशिको बानीगढी क्रिकेट लिग हुँदै
भर्ना खुल्यो। मोडल चाइल्ड केयर बोर्डिङ स्कुल बेलडाणी 2 कञ्चनपुरमा भर्ना खुल्यो।
मोडल चाइल्ड केयर बोर्डिङ स्कुल बेलडाणी 2 कञ्चनपुरमा वैशाख 2 गतेदेखि वैशाख 10 गतेसम्म भर्ना खुलेको सम्पूर्ण विद्यार्थी एवं अभिभावक वर्गमा जानकारी गराउँदछौँ।
हाम्रा विशेषताहरू
स्वच्छ तथा शान्त वातावरणमा दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा पठन पाठन गरिने,
बाल मैत्री विधिद्वारा शिक्षण गरिने,
कक्षा 7-8 र कमजोर विद्यार्थीका लागि डे होस्टेलको व्यवस्था भएको,
पाठ्यजनाद्वारा अध्यापन गराइने।
यस संस्थाबाट अध्ययन गरी अन्यत्र नामी संस्थामा गएका छात्र छात्राहरूले अग्रिम स्थान लिने गरेको,
उपयुक्त कम्प्युटर र विज्ञान ल्याबको व्यवस्था भएको।
भर्ना कार्यक्रम वैशाख 2 गतेदेखि वैशाख 10 गतेसम्म
सञ्चालन गरिने कक्षाहरू नर्सरीदेखि 8 सम्म।
कक्षा सञ्चालन वैशाख 12 गते बिहान 7 बजेदेखि हुनेछ।
प्रिन्सिपल श्री मोडल चाइल्ड केयर बोर्डिङ स्कुल बेलडाँडी गाउँपालिका 2 कञ्चनपुर। थप जानकारीका लागि सम्पर्क 98 12 79 19 93 र 98 064 41 398।
साथै नववर्ष 2075 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक अभिभावक शुभचिन्तक तथा शिक्षा प्रेमी महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
अब सुन्नुहोस् पुरा समाचार। 7 नम्बर प्रदेशको आंशिक बजेट यसै हप्ता आउने भएको छ। प्रदेश नम्बर 7 का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा आंशिक बजेटको अन्तिम तयारीमा जुटेको मन्त्रालयले जानकारी दिएको छ। आंशिक बजेटका लागि आन्तरिक तथा बाह्य तयारी गरिरहनुभएका मन्त्री बोहराले प्रदेशका मन्त्री, प्रदेशसभा सदस्यहरू, प्रदेशका 88 स्थानीय निकायका प्रमुखहरू, उद्योगी, व्यापारी, शिक्षाविद र सरकारवालाहरूसँगको छलफल सक्नु भएको छ। बजेट सिलिङ गर्दै सबै मन्त्रालयबाट आर्थिक मामिला तथा योजना मन्त्रालय आइसकेको समेत मन्त्री बोहराले बताउनुभयो। मन्त्री बोहराले यस आर्थिक वर्षभित्र सम्पन्न हुने खालका योजना निर्माण भइरहेको, जनतालाई प्रत्यक्ष लाभान्वित हुने गरी योजनाको निर्माण तथा वितरण गरिएको बताउनुभयो। प्रदेश सरकारले ल्याउन थालेको बजेटको आकार भने 1,02,05,00,000 रहनेछ। प्रदेशका स्थानीय तह तथा मन्त्रालयबाट आएका योजनाको आवश्यकताका आधारमा प्राथमिकीकरण गरेर योजना छनौट गरिएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रदेश सरकारले छोटो प्रभावकारी बजेट तय गरेको अर्थमन्त्रीका प्रेस सल्लाहकार भरत बोहराले बताउनुभयो। बोहराले भन्नुभयो, आंशिक बजेटबाट पनि अधिकांश क्षेत्रको आवश्यकताका आधारमा सम्बोधन गर्ने प्रयास भइरहेको छ। बजेटको तयारी स्वरूप मन्त्री बोहराले विभिन्न क्षेत्रका व्यक्तिसँग सामूहिक तथा छुट्टा छुट्टै छलफल गर्दै आउनुभएको थियो।
प्रदेश 7 मा 6422 बालबालिकाहरू विद्यालय बाहिर रहेका छन्। शैक्षिक सत्र 2074 को क्षेत्रीय शिक्षा निर्देशनालयको तथ्याङ्क अनुसार बाजुरामा 432, बझाङमा 514, असममा 1156, डोटीमा 477, कैलालीमा 2394, दार्चुलामा 263, बैतडीमा 114, डडलधुरामा 332 र कञ्चनपुरमा 640 विद्यालयको पहुँचभन्दा बाहिर रहेको निमित्त क्षेत्रीय शिक्षा निर्देशक मानसिंह विष्टले बताउनुभयो। प्रदेशका जिल्ला कैलाली, कञ्चनपुर, डडलधुरा, डोटी, बैतडी, अछाम, बझाङ, बाजुरा र दार्चुलामा भएका 7 अभियानको सुरुवात गरिएको छ। स्थानीय तह र विद्यालय मिलेर विद्यार्थी भर्ना तथा घर दैलो अभियान सुरु गरिएको निमित्त क्षेत्रीय शिक्षा निर्देशक मानसिंह विष्टले बताउनुभयो। विष्टले स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र बाल क्लबहरू मिलेर घर दैलो अभियान अन्तर्गत घर दैलो भेटघाट गर्ने कार्यक्रम तय भएको छ। यस शैक्षिक सत्रमा 100% विद्यार्थी विद्यालयभित्र पुर्याउने लक्ष्य रहेको डोटीको पूर्वी चौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोकेटीले बताउनुभयो। विद्यालय नआउने बालबालिकाको घर घरमा पुगेर र कन्भिन्स गरेर उनीहरूलाई विद्यालयसम्म ल्याउने योजना रहेको जनाइएको छ। प्रदेश 7 मा विद्यार्थी भर्ना अभियान सुरु भएको छ। आइतबारदेखि वैशाख 14 सम्म सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ।
महाकाली नगरपालिका साथ दोधारा बाबाथानको एक कोठियाल परिवारलाई विस्थापित गराइएको छ। बाबाथान लक्ष्मी उच्च माध्यमिक विद्यालयको जमिनमा बस्दै आएका दिपेन्द्र सिंह कोठियाल परिवारलाई स्थानीय सरकारले विस्थापित गरेको हो। कोठियाल परिवारले स्थानीय जनप्रतिनिधिले लामो समयदेखि बस्दै आएका परिवारहरूलाई परेर लगाएर विस्थापित गरेको दुखेसो पोखेका छन्। शीतल सिंह कोठियालले आफूहरूले घर कर विद्युत कर बुझाउँदा पनि स्थानीय जनप्रतिनिधिले व्यक्तिगत लामो दुश्मनी लिएर विस्थापित गरेको गुनासो गर्नुभयो। घर भत्काइदिएको उहाँले बताउनु भएको छ। चुनावका बेला जुन नेताले भोट मागे त्यही नेताले आज हामीलाई विस्थापित गरिदिए। उहाँले भन्नुभयो, सरकार हामी यो देशका नागरिक होइनौँ र महाकाली नगरपालिका स्रोतले विद्यालय जमिन भएका कारण अदालतबाट समेत घर खाली गर्न आदेश अनुसार हटाएको जनाएको छ। अर्को विकल्प नगर्दै विस्थापित गरेको भन्दै कोठियाल परिवारले पुनर्स्थापनाको माग गरेका छन्।
शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा सुरु भएको 23 वन्यजन्तु सप्ताहका क्रममा चरा अवलोकन कार्यक्रमको आयोजना गरिएको छ। चरा अवलोकनमा नेचर गाइड र निकुञ्जका प्राविधिकको सहभागिता रहेको थियो। अवलोकनका क्रममा चराको वासस्थान, आहारा र अवस्थाबारे जानकारी दिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल बहादुर घिमिरेले बताउनु भयो। निकुञ्ज क्षेत्रमा आहारा सुरक्षा र गुण लगाउनका लागि पर्याप्त स्थान भएकाले चराको संख्या प्रति वर्ष बढ्दो रूपमा रहेको उहाँले बताउनु भयो। अधिकृत घिमिरेका अनुसार निकुञ्जमा दुर्लभ प्रजातिका सारस, खरमजुर, सीमा तित्रा र विश्वकै दुर्लभ मानिएको लेसर भुँडीफोर चरा पाइने गरेको छ। निकुञ्जको रानीताल, सलगौडीताल, कालीकिचताल र ताराताल क्षेत्रमा चराको चहल पहल पनि बढी हुने गरेको छ। निकुञ्जमा 58 प्रजातिका 3641 जलपङ्क्षी रहेको केही महिना अघि विशेषज्ञको टोलीले गरेको अध्ययनले देखाएको छ। नेपालमा पाइने 878 प्रजातिका चरामध्ये शुक्लाफाटामा 424 प्रजातिका चराहरू पाइने गरेका छन्। यसै गरी सप्ताहका क्रममा बारासिङ्गाको अनुगमन गर्ने कार्यक्रम समेत रहेको अधिकृत घिमिरेले जानकारी दिनुभयो। निकुञ्जमा 3170 बारासिङ्गा रहेको अनुमान छ।
आज माता तीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन। सुनौ यसै विषयमा तयार पारिएको रेडियो सामग्री सहकर्मी रजनी राणाबाट।
नेपाली समाजमा प्रत्येक वर्ष वैशाख कृष्ण औँसीलाई आमाको मुख हेर्ने दिनको रूपमा मनाइन्छ। किन यो दिनलाई आमाको मुख हेर्ने वा उनको सम्मान गर्ने दिन भनिएको होला? आमाको मुख एक दिन हेरेर वा उनलाई एक दिन सम्मान गरेर अरू दिन गर्नु नपर्ने हो? वैशाखी औँसीमा आमाको सम्मान गरे जस्तै भाद्र कृष्ण औँसीमा बुवाको मुख हेर्ने वा उनलाई सम्मान गर्ने दिनका रूपमा मनाइन्छ। पञ्चाङ्ग निर्णायक समितिका अनुसार आमाको मुख हेर्ने वा उनलाई सम्मान गर्ने विशेष दिनको विधान शास्त्रमा नभएको बताइएको छ। जन्मदिने संसार देखाउने र कर्मशील बनाउने आमा बुवाको सम्मान सधैँ गर्नुपर्छ। औँसी विशेष गरी आमा बुवालाई सम्झिने दिन हो। पञ्चाङ्ग निर्णायक समितिका अनुसार यसैलाई लक्ष्य गर्दै कुनै समुदायले वर्षका 12 औँसी मध्येको यो औँसीलाई आमाको मुख हेर्ने दिनको रूपमा मनाउन थाल्यो। भदौको औँसीलाई बुवाको मुख हेर्ने दिनको रूपमा मनाउन थाल्यो। कालान्तरमा सनातन संस्कृतिकै अङ्ग भन्यो। पूर्वीय संस्कृतिमा आमा, बुवा र गुरु देवता सरह मानिन्छन्। जन्म दिने आमा, संस्कार दिने बुवा र विद्या दिने गुरुप्रति सधैँ अनुगृहित रहने सनातन धर्म संस्कृतिको परम्परा हो। यी तीन मध्ये पहिलो स्थान आमाकै आउँछ। अरूको ऋण विभिन्न उपायबाट तिर्न सजिलो हुने भए पनि मातृ ऋण अर्थात् दुधको भाडा तिर्न कठिन हुन्छ भन्ने मान्यता छ। माता पिता भन्दा हजार गुणाले महिमायुक्त हुन्छन् भनिएको छ। यति महिमा भएकी आमालाई एक दिन मात्र सम्मान गरेर पुग्ला? सनातन संस्कृतिमा दिनहुँ माता पिताको दर्शन गर्ने, उनीहरूको पूजा गर्ने, सम्मान गर्ने, अनुकूलनका कार्य गर्ने, मातु पितु ऋणबाट मुक्त हुन गाह्रो हुन्छ भन्ने हाम्रो धार्मिक मान्यता छ। यसै कारण सधैँ आमा बुवाको अनुकूल हुने काम गर्नुपर्छ। टाढा भएकाहरूका लागि लक्ष्य गर्दै आमा वा बुवाको मुख हेर्ने चलन चलेको संस्कृतविदहरूको भनाइ छ। तर वर्षको एक दिन सम्मान गर्ने, अरू दिन व्यवस्था गर्ने चलन मौलाउँदै गएकोमा उनीहरू चिन्ता व्यक्त गर्छन्। पश्चिम संस्कृतिको प्रभावले आमा बुवाप्रति गर्ने व्यवहार प्रतिकूल हुँदै गएको बुझाइ छ। एक दिन सम्मान गरेर अरू दिन व्यवस्था गर्ने संस्कृति हाम्रो हुँदै होइन। आमालाई व्यवहार गर्दा 9 महिनासम्म कोखमा राखेको, हुर्काएको, जन्माएको, बढाएको सम्झना सधैँ हुनुपर्छ।
अब पालो भएको छ श्रोता विचारको। प्रदेश सरकारले मेरो वर्ष अभियान चलाउनु तपाईँलाई कस्तो लाग्यो भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
भगवती थापा, यो कतिसम्मको प्रभावकारी हुन्छ भन्ने कुरा हो। अहिले विभिन्न ठाउँमा यो शिविर गरिराखेको अवस्था छ, विभिन्न वडाहरूमा अहिले स्वास्थ्य शिविरहरू पनि गरिराखेको, तर यसलाई निरन्तर त दिगो चाहिँ हुनुपर्छ भन्ने मान्यता हो। खालि देखाउनका लागि, केही दिनका लागि, एउटा विज्ञापनका लागि मात्र एउटा प्रभावकारी नभइकन गर्न खोजेको हो भनेपछि मात्रै यसलाई केही काममै लागेन। निरन्तर रूपमा दियो भने स्वास्थ्य र योगका लागि जो शिविरहरू चलिराखेका छन् यो चाहिँ एकदमै नितान्त आवश्यक हो।
विश्वकर्मा 20 वर्षसम्मको टार्गेट गरेर अगाडि बढाउनु पर्छ। पहिले पनि थुप्रै सरकारहरूले धेरै योजनाहरू अगाडि सारे, ती योजनाहरू त्यति लाभदायक हुन सकेनन्। प्रकाश जोशी र अहिले प्रदेश सरकारले मेरो वर्ष भन्ने अभियान सञ्चालन गरेको सुनियो, होइन, एकदमै राम्रो छ। अब अहिले प्रदेश सरकार बिस्तारै आफ्नो क्षेत्रमा गइरहेको बेलामा अथवा यस्ता विभिन्न किसिमको सङ्कट परिरहेको बेलामा केही नभए पनि एउटा जमलको रूपमा एउटा मेरो वर्ष भन्ने अभियान ल्याएको छ। अहिले प्रदेश नम्बर 7 को हकमा चाहिँ एउटा राम्रो कार्यक्रमको रूपमा लिएको छ र खास गरी प्राकृतिक स्रोत साधनलाई बढीभन्दा बढी उपयोग गर्न सक्यो भनेपछिमा हाम्रो प्रदेश समृद्ध प्रदेश बन्न सक्छ। र यसका साथै अब यो योगका कुराहरू अझै पनि व्यापक रूपमा लैजानुपर्छ भन्ने मेरो भनाइरहेको छ।
गगन खत्री, विगतमा पनि धेरै चाहिँ यस्ता दिनहरू, यस्ता चाहिँ अभियानहरू, क्याम्पेनहरू चलाउने गरिएको थियो, तथापि तिनी नारामा मात्रै सीमित हुन पुगे। यसलाई अब कसरी एउटा परिणाममुखी बनाउन सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार तपाईँले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारासिङ एफएम 102.2, बझाङको सयपाल एफएम 100.6, बझाङको सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालु भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
छात्रवृत्ति सम्बन्धी सूचना।
नेपाल सरकार शिक्षा मन्त्रालयको संस्थागत विद्यालयहरूले 10% छात्रवृत्ति प्रदान गर्ने व्यवस्थालाई पारदर्शी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकाय र फ्लोरिडा इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलका प्रतिनिधि सहित चैत्र 23 गते बैठक बसी शैक्षिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू सम्मिलित छनौट समिति गठन भई सो समितिले वरिष्ठ अनुभवी शिक्षकको छनौट गरी जेहेन्दार र लगनशील जो कोही पनि नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषयको जाँचमा सम्मिलित भई उत्कृष्ट हुने निम्न कक्षाका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने भएकाले दरखास्त आह्वान गरिन्छ।
छात्रवृत्तिको विवरण।
कक्षा 6 मा 6 जना,
कक्षा 7 मा 7 जना,
कक्षा 8 मा 8 जना
र कक्षा 9 मा 9 जना।
छात्रवृत्तिका विशेषताहरू।
मासिक शुल्क निशुल्क,
भर्ना शुल्क 100% निशुल्क,
बस चल्ने रूटमा बस भाडा निशुल्क,
कम्प्युटर शुल्क निशुल्क,
मल्टिमिडिया कक्षा निशुल्क,
परीक्षा शुल्क निशुल्क।
कक्षा 10 SE सम्म छात्रवृत्ति प्राप्त गर्नका लागि प्रत्येक कक्षाको वार्षिक परीक्षामा 80% अङ्क लाई उत्तीर्ण हुनु पर्ने।
प्रवेश परीक्षाको प्राप्ताङ्क नै छनौटको प्रमुख आधार हुनेछ।
फारम भर्ने अन्तिम मिति 5 गते, परीक्षा सञ्चालन 8 गते र नतिजा प्रकाशन 12 गते।
सम्पर्क छात्रवृत्ति छनौट समिति, फ्लोरिडा इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुल, जानकी टोल 18, महेन्द्रनगर। फोन 0795252, 525253 र 524951।
कञ्चनजङ्घा, कञ्चनजङ्घा, कञ्चनजङ्घा।
बाल बालिकाको उज्जवल भविष्यको निर्माता कञ्चनपुर जिल्लामा उत्कृष्ट एवं जिल्ला शिक्षा कार्यालयको वर्गीकरण सर्वेक्षणबाट ख वर्गमा परेका यस कञ्चनजङ्घा माध्यमिक विद्यालय कृष्णपुर 5 गुलरियामा शैक्षिक सत्र 2075 का लागि 9 ठडीदेखि कक्षा 9 सम्म भर्ना खुलेको बेहोरा सहर्ष जानकारी गराइन्छ। आफ्ना नानीहरूको भविष्य सुनिश्चित गर्न चाहने अभिभावक युहरूले समयमै आफ्ना नानीहरूको सिट सुरक्षित गर्न हुन अनुरोध गरिन्छ।
भर्ना कार्यक्रम,
भर्ना फारम वितरण 2 गतेदेखि,
प्रवेश परीक्षा 11 गते मंगलबार बिहान 8 बजेदेखि,
पुराना विद्यार्थीहरूको कक्षा सञ्चालन 5 गते बिहान 7 बजेदेखि हुनेछ।
नोट, यस विद्यालयलाई तपसिलको तह एवं विद्यालयका लागि शिक्षकको आवश्यकता भएकाले योग्य उम्मेदवारहरूले यही 7 गते भित्र कार्यालयमा सम्पर्क गर्नुहोला।
मावि तहमा कम्प्युटर, विज्ञान तथा गणित विषयमा अध्यापन गर्नका लागि 1-1 जना, कम्तीमा स्नातक तह उत्तीर्ण गरेको।
आधारभूत तहमा अङ्ग्रेजी र गणित विषयमा अध्यापन गर्नका लागि अङ्ग्रेजीमा 2 जना र गणितमा 1 जना, योग्यता कम्तीमा प्रमाणपत्र तह पास गरेको।
प्राचार्य, कञ्चनजङ्घा माध्यमिक विद्यालय कृष्णपुर 5 गुलरिया, कञ्चनपुर।
फोन नम्बर 0794120011, मोबाइल नम्बर 98483594।
खुशीको खबर।
हाम्रो यहाँ नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ नाकान तथा घाँटी रोग विशेषज्ञ डाक्टर लोकराम वर्मा
यही वैशाख 8 गते शनिबार
सफल मेडिको फार्मा गुलरियामा आउँदै हुनुहुन्छ।
नाक कान तथा घाँटी रोगको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहोस्।
साथै हाम्रो यहाँ सेती अञ्चल अस्पतालका इमर्जेन्सीका सिनियर स्वास्थ्यकर्मीद्वारा प्रत्येक दिन बिरामीको चेक जाँच तथा उपचार गरिन्छ।
सम्पर्क सफल मेडिको फार्मा
कृष्णपुर 5 गुलरिया कञ्चनपुर। सम्पर्क फोन नम्बर 97 49 00 68 79 98 4 84 25 042।
साथै प्रतीक्षा मेडिकल एन्ड क्लिनिकको नाम परिवर्तन भई सफल मेडिको फार्मा भएको जानकारी गराइन्छ।
कञ्चन सरस्वती इङ्ग्लिस बोर्डिङ स्कुल असैना पिपलाडी कञ्चनपुरको सूचना।
विगत 16 वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको यस क्षेत्रकै गुणस्तरीय भौतिक सुविधा सम्पन्न र उत्कृष्ट शैक्षिक व्यवस्थापन भएको यस कञ्चन सरस्वती इङ्ग्लिस बोर्डिङ स्कुल असैनामा शैक्षिक सत्र 2075 लागि नर्सरीदेखि कक्षा 10 भर्ना खुलेकाले समयमै आफ्ना बालबालिकाहरूलाई भर्ना गर्नुहुन अभिभावकहरूमा अनुरोध गरिन्छ।
साथै मावि तहमा विज्ञान र गणितको शिक्षक आवश्यक रहेकोले योग्यता पुगेका नेपाली नागरिक दरखास्त आह्वान गरिन्छ।
साथै नयाँ वर्ष 2075 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौ।
प्रबन्ध निर्देशक कञ्चन सरस्वती माध्यमिक विद्यालय असैना कञ्चनपुर। सम्पर्क मोबाइल 98 48 7 26 7 93।
पछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। माओवादी द्वन्द्वका बेला ध्वस्त भएको अछाम दरबार पुननिर्माणमा लापरवाही देखिएको छ। विक्रम सम्बत 2058 माओवादीले आगजनी गरी ध्वस्त हुन पुगेको दरबार पुननिर्माणको काम 2065 सुरु भएको थियो। ठेकेदारको ढिलासुस्ती र अन्य कारणबाट निर्माण कार्य 7 अवरुद्ध हुन पुग्यो। गत भदौमा पुनः सुरु भएको निर्माण कार्य यति बेला फेरि रोकिएको छ। अछामको पहिचान बोकेको दरबार निर्माणमा लापरवाही हुँदा स्थानीय आक्रोशित बनेका छन्। भदौमा सञ्चालन भएको काम किन रोकियो भन्नेबारे कुनै जानकारी भएको जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवरले बताउनुभयो। भदौमा दरबार निर्माणका लागि आवश्यक पर्ने काठ जता पाइन्छ त्यतैबाट ल्याउन प्रशासनले सहज गराइदिएर काम सञ्चालन भएको हो। अछाम क्षेत्र नम्बर 2 जनप्रतिनिधिले उम्मेद्वार हुँदा दरबार पुननिर्माण द्रुत गतिमा लैजाने चुनावी एजेन्डा बनाए तापनि हालसम्म कसैले चासो नदिएको उल्टै ठेकेदारको बचाउ गरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन्। अछाम क्षेत्र नम्बर 2 निर्वाचित प्रतिनिधि सभा सदस्य सांसद यज्ञ बोकटीले निर्वाचित भए लगत्तै दरबारको काम रोकिएको कारणबारे खोजी गरेको बताउनुभयो। दरबार निर्माणको ठेक्का ₹2,25,00,000 स्वीकृत भएको थियो। 50% भन्दा बढी काम सम्पन्न गरेको दावी गर्ने ठेकेदार जयबहादुर सालले काम गरे बापत ₹90,00,000 रकम निकासा भएको बताउनु भएको छ।
कञ्चनपुरमा चितुवाको आक्रमणबाट 1 घाइते भएका छन्। चितुवाको आक्रमणबाट भीमदत्त नगरपालिका 18 बाख्राका 45 छाउना राणा घाइते भएका हुन्। सक्त घाइते हुनलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको प्रहरी चौकी बाघफाटाका हल चन्द्रसिंह पालीले जानकारी दिनुभयो। शुक्लाफाटा राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त बस्तीमा आज बिहान चितुवा बसेर राणालाई आक्रमण गरेको थियो। चितुवाले गाउँमा बाख्रा समेत खाएको छ। अहिले चितुवालाई बस्तीबाट धपाउन निकुञ्जबाट हात्तीसहितको सेनाको टोली निकुञ्जका कर्मचारी र प्रहरी परिचालन गरिएको छ। उक्त बस्ती निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ। यो बस्तीमा 40 परिवार छन्। तर एउटै कुवा छ। पिउनको लागि समेत नपुग्ने पानीबाट उनीहरूले नुहाउन लुगा धुने तथा वस्तुभावका लागि पनि जोहो गर्नुपर्छ।
अछामको तुर्माखात गाउँपालिकाको जङ्गलघाट नाका हुँदै एकै महिनामा दर्जनौ भैँसी अवैध रूपमा सुर्खेत नेपालगञ्ज काठमाडौँ लगायत सहरमा निकासी हुने गरेको छ। ठुला होटल व्यवसायीले एजेन्ट परिचालन गरेर गाउँ गाउँबाट भैँसी सङ्कलन गरी लैजाने गरेका हुन्। अवैध रूपमा भैँसी निकासी हुन थालेपछि प्रत्येक वर्ष हुने जिल्ला परिवंशा भैँसी निवासी रोक्ने निर्णय समेत हुने गरेका थिए। पहिला बाजुराबाट भैँसी लिन पाउने अनुमति लिएर ठेकेदारहरूले अछामका भैँसी समेत अवैध रूपमा लिन थालेपछि जिल्लामा त्यसको चर्को विरोध भएको थियो। भैँसी तस्करीको आरोप केही ठेकेदारहरूलाई लाग्दा उनीहरूले अहिले इजाजत पत्र लिएर अछामबाट भैँसी धमाधम बाहिर लिन थालेका छन्। दुध दिने भैँसीहरू समेत स्थानीय दलालको माध्यमबाट बाहिरिँदा दुध दही र घिउको मूल्य पनि बढेको छ। केही वर्ष अघि 1 घिउको मूल्य ₹300 पर्थ्यो भने अहिले 700 पुगेको छ। तुर्माखात गाउँपालिकाको जङ्गलबाट नाका हुँदै एकै महिनामा दर्जनौ भैँसी अवैध रूपमा सुर्खेत नेपाल काठमाडौँ लगायतका सहरमा निकासी हुने गरेको हो। ठुला होटल व्यवसायको एजेन्ट परिचालन गरेर गाउँ गाउँबाट भैँसी सङ्कलन गरी लैजाने गरिएको छ।
हामी सबैको इच्छा अनिवार्य निशुल्क आधारभूत शिक्षा भन्ने मूल नाराका साथ दार्चुला लगायत देशभर एकैसाथ विद्यार्थी भर्ना तथा पाठ्य पुस्तक वितरण अभियान सुरु गरिएको छ। विद्यालयभन्दा बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याउन यस वर्ष हात हातमा पाठ्य पुस्तक सहित आइतबारदेखि भर्ना अभियान सुरु गरिएको हो।
बाजुराका स्वास्थ्य कार्यालयमा 70 प्रकारका औषधि निशुल्क पाइने प्रावधान भए पनि कुनै पनि किसिमका औषधि स्वास्थ्य संस्थामा उपलब्ध नभएको बिरामीको गुनासो रहेको छ। बढीमारीका नगरपालिका तिनकी तुलादेवी खड्काले स्वास्थ्य संस्थामा निशुल्क पाइने भनिएका औषधि 2500 रुपियाँ भन्दा बढी तिरेर निजी मेडिकलबाट किनेको गुनासो गर्नुभयो। सरकारले स्वास्थ्य चौकीमा औषधि पठाएको कुरा गर्छ तर गरिबले औषधि किन्नु परिरहेको बिरामीहरूको गुनासो रहेको छ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटघाट भएको छ। दुई नेताबीच पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको हो। प्रधानमन्त्री ओली छिमेकी भारत जिल्ला भारतबाट फर्के लगत्तै गत चैत्र 27 बस्ने भनिएको तर हालसम्म नबसेको पार्टी एकता संयोजन समितिको बैठक चाँडै डाक्ने विषयमा पनि उहाँहरूबीच छलफल भएको छ। दुई पार्टीको कार्यदलले वैशाख 9 नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसमा दिवसका दिन एकता गर्न दिएको सुझावलाई यसअघिको एकता संयोजन समितिको बैठकले सकारात्मक रूपमा लिएको थियो।
सभामुख कृष्णबहादुर महराले देश आर्थिक समृद्धि र विकासतर्फ केन्द्रित भएको बताउनु भएको छ। संयुक्त राष्ट्र सङ्घको राजनैतिक मामिला विभागका सहायक महासचिव मिरोस्लाव जेन्कासँगको आज भएको भेटवार्ताको क्रममा सभामुख महराले नेपालमा संघीयता कार्यान्वयनको अभ्यास सुरु भएको भन्दै संविधान कार्यान्वयनका लागि ऐन कानुनहरू निर्माण गर्नु अहिलेको प्रमुख कार्यभार रहेको बताउनुभयो। संसद सचिवालयमा भएको भेटवार्ताका क्रममा नेपालको दिगो विकास लक्ष्यका लागि भएका प्रयासहरू र संयुक्त राष्ट्र सङ्घले निर्वाह गर्दै आएको भूमिकाका विषयमा कुराकानी भएको छ। सभामुख महराले शान्ति प्रक्रियाका धेरै कामहरू सम्पन्न भइसकेको भन्दै सभामुख महराले अब देश आर्थिक समृद्धि र विकासतर्फ पुरै केन्द्रित भएको बताउनु भएको छ। तीन चरणका निर्वाचन मार्फत स्थानीय प्रदेश र संघका नयाँ सरकार निर्माण भइसकेको बताउँदै सभामुख महराले 5 वर्षभित्र जनताको जीवनस्तर बदल्ने गरी सरकार विकास र समृद्धितर्फ केन्द्रित रहेको बताउनुभयो। उक्त भेटमा सहायक महासचिव जेन्काले दिगो शान्ति र विकासका लागि संयुक्त राष्ट्र संघ सदैव सहकार्यका लागि तयार रहेको बताउनुभयो। उहाँले नेपालको शान्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै जेन्काले संयुक्त राष्ट्र संघले मध्यस्थता गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो।
अब खेल खबर। अछामको बानीगढी जयगढ नगरपालिका वडा नम्बर 5 थालाकोट खेल मैदानमा जिल्लामै ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुने भएको छ। बानीगढी जयगढ गाउँपालिकाको आयोजनामा 121,000 राशिको बानीगढी क्रिकेट लिग प्रतियोगिता हुन लागेको हो। वैशाख 5 सुरु हुने प्रतियोगितामा उपविजेता हुने टिमले 41,000 पुरस्कार राशि पाउने भएको छ। प्रतियोगितामा उत्कृष्ट टिम उत्कृष्ट खेलाडी सहितलाई पुरस्कार दिइने खेलकुद प्रतियोगिता संयोजक रेवन्त जङ रावलले बताउनुभयो।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। 7 प्रदेशको आंशिक बजेट यसै हप्ता आउने। प्रदेश नम्बर 7 6,422 बालबालिकाहरू विद्यालय बाहिर।
अछाम दरबार पुनर्निर्माणमा लापरवाही। कञ्चनपुरको दोधरा चाँदनीमा स्थानीय जनप्रतिनिधिहरूबाट एक परिवार विस्थापनमा।
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता। देश आर्थिक समृद्धि र विकासतर्फ केन्द्रित हुने सभामुख महराको भनाई।
अछामका 121,000 राशिको बानीगढी क्रिकेट लिग हुँदै।
हस् त यसका साथै यो समाचार बुलेटिन सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना वा समाचार भए 0905-20574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसार गर्नेछौँ। प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।